अनि बाँकी चाहिँ हामी हेर्छौँ। अलिकति चाहिँ दोहोऱ्याउने प्रयास म गर्छु। ठिक छ। सो हामीले तिमोथी, पहिलो तिमोथीबाट सुरु गरेको थियौँ, अनि अघि केमीले भनेको जस्तै गएको हप्ता चाहिँ पहिलो तिमोथी र दोस्रो तिमोथीमा कसरी पावलले त्यसलाई केलाएर हेर्दाखेरि के भन्न खोजेका छन् भनेर हेरेको थियौँ। पहिलो तिमोथीमा चाहिँ क्रिस्चियन कन्डक्ट, क्रिस्चियन लभ, क्रिस्चियन जीवन जिउने कुरा र क्रिस्चियन प्रेमको बारेमा वर्णन गरेको छ भनेदेखि, दोस्रो तिमोथीमा चाहिँ हामीले मानिसहरूलाई बाँड्ने सन्देश चाहिँ के हो, त्यसको बारेमा परमेश्वरले हामीबाट के कुरा उहाँले दिनुभएको छ, हामीलाई कस्तो मेसेज दिनुभएको छ, त्यो मेसेजको बारेमा। जस्तो दोस्रो तिमोथी 2:2 चाहिँ मैले त्यो त्यसलाई एउटा थिमको रूपमा हामी लिन्छौँ, धेरै मानिसहरूको अगाडि मैले तिमीलाई भनेको कुरा अरूलाई नै भन्न सक्ने मान्छेहरू, योग्य मान्छेहरूलाई बाँडिदेऊ भनेर चेलापनको कुरा हामी त्यहाँ सिक्छौँ, होइन? त्यसैले अर्को कुरा हामीले योभन्दा गएको चोटि एकचोटि चाहिँ के हेरेको थियौँ, तिमोथी र तितसलाई यो पास्टोरल लेटर लेखेका छन्। अब तितस चाहिँ क्रेट भन्ने टापुमा त्यहाँ नयाँ चर्चमा चाहिँ बिसप अथवा पास्टरको रूपमा जिम्मा दिएको थिए, अनि पावल सँगसँगै रोममा जेलखानमा र पावलको दोस्रो मिसिनेरी यात्रामा यी दुईजना थिए। अनि दोस्रो मिसिनेरी यात्रा पछि चाहिँ तिमोथीलाई चाहिँ एफिससको मण्डली जुन चाहिँ एकदमै स्थापित थियो, पावलले कति वर्षसम्म त्यहाँ सेवा गरेको, अनि त्यहाँ चाहिँ पास्टरको रूपमा राखेका थिए। धेरै यहुदी विश्वासीहरू पनि थिए त्यहाँनिर, होइन? अनि त्यसपछि पावल चाहिँ स्पेन र ब्रिटेनतिर पनि गएका थिए भन्ने कुरा गरिन्छ। अनि त्यसपछि त्यो बेलामा पावलले यो पत्र लेखेको भन्ने कुरा गरिन्छ। तर दोस्रो तिमोथी चाहिँ त्यताबाट फर्केर आएपछि मेकेडोनिया के भन्छ, टर्कीको ठाउँतिर पर्ने ठाउँमा प्रचार गर्दै गर्दाखेरि उनी पक्राउ परेर फेरि रोममा पुग्छन् दोस्रो चोटि। अनि त्यसपछि उनी त्यति धेरै समयसम्म रहँदैनन्, 2 वर्ष रोममा, त्यसपछि एकदमै कडा जेलखानमा पर्छन्। त्यो दोस्रो तिमोथी त्यो बेलामा लेखेको भनेर हामीले हेरेका थियौँ। अब आजको विषय चाहिँ खासमा अनुग्रहको बारेमा, परमेश्वरको अनुग्रह। त्यसैले क्रिस्चियन जीवन चाहिँ अनुग्रहमा जिउने जीवन हो भनेर हामीले पटक पटक विचार गर्छौँ। अनि त्यो अनुग्रह, वास्तवमा त्यो अनुग्रहको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ हामीले। त्यसैले यो परमेश्वरको वचनको अध्ययनले यसरी पटक पटक हामी जुन प्रकारले सिकिराखेको छौँ, यसले धेरै कन्सेप्ट, क्रिस्चियन कन्सेप्टलाई चाहिँ हामीलाई गहिराईमा बुझ्न मद्दत गर्छ। वास्तवमा यो अङ्ग्रेजीमा वर्ल्ड भ्यू भन्छ, दृष्टिकोण, हाम्रो दृष्टिकोण कतिचोटि हामीलाई क्रिस्चियन शिक्षा अथवा यसका धेरै विषयहरू, टपिक्सहरू, यसको शब्दको कन्सेप्टहरू थाहा नहुँदाखेरि हाम्रो वर्ल्ड भ्यू पनि अलिकति सीमित हुन्छ। त्यसैले बाइबलीय दृष्टिकोण, अन्डरस्ट्यान्डिङ अथवा ज्ञान अथवा वर्ल्ड भ्यू, दृष्टिकोण, उनलाई हामीले बाइबलको कुरा गहिरिनुपर्छ। अनि यसरी हामीले जुन प्रकारले छलफल गरेर अध्ययन गर्छौँ, हरेक किसिमका ब्याकग्राउन्डहरू, पृष्ठभूमिहरू हेर्छौँ, त्यसले हामीलाई एउटा बाइबलीय पृष्ठभूमि, बाइबलीय वर्ल्ड भ्यू, दृष्टिकोण बनाउन मद्दत गर्छ। उदाहरणको लागि तपाईँलाई म एउटा पद यहाँ पढ्न चाहन्छु जुन चाहिँ आजको विषयमा पर्दैन, तर आजको विषय अनुग्रहको विषय, तपाईँलाई युहन्नाको सुसमाचार 1:14 हामीले हेऱ्यौँ भनेदेखि तपाईँलाई यो अनुग्रहको कुरा गर्दाखेरि यो 14 पद वास्तवमा एकदमै महत्त्वपूर्ण छ। अनि यो 14 पदभन्दा अगाडि युहन्ना 1 अध्यायमा पनि धेरै थियोलोजी भन्छ, परमेश्वरको बारेमा कन्सेप्ट धेरै छ त्यहाँ। जसरी सुरुकै पदमा आदिमा वचन, वचन परमेश्वरसँग, वचनै परमेश्वर, अनि वचन देहधारी भनेर त्यसरी सुरु भएको छ, जुन चाहिँ येशु प्रभुको बारेमा। अब यहाँनिर धेरै अध्ययन जरुरी केमा हुन्छ भने नि परमेश्वरको बारेमा। परमेश्वर ट्रायुन भन्छ अङ्ग्रेजीमा, ट्रिनिटी भन्छ, त्रिएक भन्ने कुरा हामी गर्छौँ, तर त्रिएक परमेश्वर चाहिँ तिनवटा परमेश्वर हुनुहुन्न नि, किनभने येशु ख्रिस्ट चाहिँ परमेश्वर हुनुहुन्छ नि। बाइबलमा त्यसको बारेमा धेरै छ। येशु प्रभुको जन्मको बारेमा कुरा गर्दाखेरि पनि उहाँको नाम चाहिँ इमानुएल राखिनेछ, भने चाहिँ परमेश्वर हामीसँग। त येशु प्रभुको संसारमा जन्म चाहिँ मानिसको रूपमा परमेश्वर, जो चाहिँ येशु प्रभुलाई परमेश्वरको पुत्रको रूपमा। अब यो धेरै कन्सेप्ट छ। अहिले येशु प्रभु संसारमा आइकन पापको लागि बलिदान भइकन च्यानमा गाडिएर शरीरमा बौरी उठ्नुभयो। अब यो विषयमा ख्रिस्ट येशुको विषयमा अध्ययन गर्ने हो भने येशु प्रभु संसारमा जन्मिनु अगाडि र येशु प्रभु संसारमा मान्छे भएर फेरि बौरिएर गाडी मरेर गाडिएर बौरी उठेर फेरि संसारमा स्वर्गमा जानु भएपछि त्यहाँनिर दुईवटा पक्ष छ, एकदम फरक पक्ष हो। त्यो चाहिँ हामीलाई बुझ्नु पनि सक्दैन, वी आर भेरी कन्फ्युज, किनभने त्यो परमेश्वरीय कुरा हो। किनभने अहिले येशु प्रभु चाहिँ परमेश्वरको दाहिने बाहुलीमा, एउटा कुरा त येशु प्रभु परमेश्वर पूर्ण रूपमा हुनुहुन्छ भनेदेखि, किनभने त्यो यसैयामा परमेश्वरले बोल्नु भएको 9:6-7 हेऱ्यो भने अनन्तका पिता भनेर येशु प्रभुको राजाहरूका राजा सबै उहाँको शासन अन्त हुँदैन, पुरै परमेश्वरकै कुरा छ। तर येशु प्रभु मान्छे भएको र बौरी उठेको कुरा चाहिँ, त्यो बौरी उठेको येशु चाहिँ मानिस येशु जो जीवित हुनुभयो, फेरि महिमित शरीरमा परमेश्वरको दाहिने बाहुलीमा तपाईँ र मेरो उद्धारकर्ता येशु, तपाईँ मेरो लागि परमेश्वर पितासँग प्रार्थना गर्दै हुनुहुन्छ, उहाँ हाम्रो धार्मिकता हुनुहुन्छ। भनेको मतलब हाम्रो पापबाट हामीलाई छुटकारा दिने र क्षमा दिने र हामीलाई स्वतन्त्र दिने, पापको शक्तिबाट छुटकारा दिने, यो सबै कुरा येशु प्रभुले गर्नुहुन्छ, जो चाहिँ परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ। येशु प्रभुको कुरा गर्दै गर्दाखेरि पवित्र आत्मा जो हामीमा हुनुहुन्छ, येशु प्रभु पवित्र आत्मामा हाम्रो हृदयमा राज गर्नुहुन्छ। यो सबै कुरा चाहिँ यो क्रिस्चियन जीवनको बारेमा बुझ्दै गर्दाखेरि चाहिँ हामीले, कुनै पनि व्यक्ति येशुमा पक्का जीवन दिएर विश्वास गरेर नयाँ जीवनमा जन्मिन्छ भनेदेखि चाहिँ त्यो व्यक्तिमा येशु प्रभुको आत्मा अथवा पवित्र आत्मा, जो चाहिँ परमेश्वरको आत्मा, राज गर्नुहुन्छ। त्यसैले हाम्रो शरीर पवित्र आत्माको मन्दिर या परमेश्वरको मन्दिर भनेर भनिन्छ। त्यसैले कुनै पनि क्रिस्चियन भनेको चाहिँ ऊ एक्लै त हुँदैन नि, उसमा त ख्रिस्ट हुनुहुन्छ। त्यही कुरा नै दागको बोट र हाँगाको सम्बन्धको बारेमा हामीले योहन्न 15 अध्यायमा देख्छौँ। अर्को कुरा चाहिँ उहाँ नभइकन त हामी क्रिस्चियन जीवन जिउन सक्दैनौँ, त्यो कुरा त्यहाँ देख्छौँ। त्यसकारणले कुनै पनि क्रिस्चियन भनेको चाहिँ ख्रिस्ट हामीमा हुने कुरा। त्यसै तपाईँ र मैले परमेश्वरको इच्छा अनुसारको धार्मिकताको जीवन, जो चाहिँ रिस नगरिकन कसैले जे गरे पनि त्यसको, कसैप्रति हामीलाई दुःख दिनेहरूप्रति पनि तितो कुरा नराखेर, उनीहरूप्रति कुनै पूर्वाग्रह नराखेर हामीमा एउटा प्रेम, शत्रुप्रति पनि एउटा असल भाव राख्न सक्ने भनेको चाहिँ येशु ख्रिस्ट हामीमा रहनु भएर उहाँको स्वभावबाट हो। तपाईँलाई आज पढ्न लागेको चाहिँ योहन्नाको सुसमाचार 1:14, यो कुराले फेरि सबै कुरा जोड्दछ क्या। त्यसले जतिसुकै कुरा गरे पनि येशु ख्रिस्टमा नयाँ जन्म पाएकाहरूमा चाहिँ ख्रिस्ट बस्नुहुन्छ र उहाँको सित्तैको अनुग्रह भनेको चाहिँ परमेश्वरको सहयोग, परमेश्वरको शक्ति, पवित्र आत्मामा हामी सबैमा काम गर्नुहुन्छ। हामीले क्रिस्चियन जीवन जिउने, हामीले सेवाकाई गर्ने, यो सबै कुरा चाहिँ उहाँको उपस्थिति र उहाँको शक्तिमा मात्रै सम्भव छ। त्यही कारणले मान्छेले कहिलेकाहीँ पाप गर्यो भने पवित्र आत्मालाई सन्ताप दिन्छ, जसले गर्दा पवित्र आत्माको शक्तिमा उसको सेवा हुन सक्दैन। त्यसैले तपाईँ र म जो ख्रिस्टमा छौँ नि, हामी अर्कै मान्छे हो। हामीले अरू मान्छे जस्तै कसैको विरोध गर्ने, कसैलाई बदनाम गर्ने, कसैलाई फुटाउने, यो सबै कुरा त हुनै सक्दैन। अनि तपाईँ र म जो परमेश्वरमा साँच्ची नै बाइबलीय येशुमा सेन्टर भएको जीवन हुन्छ भने चाहिँ हाम्रो काम गराई, कुरा गराई, इभन हामीलाई मन नपरे मान्छे, मन नपर्ने मान्छे, हाम्रो दुःख दिने हामीलाई मान्छे, त्यस्तोकोलाई पनि हामीले छुट्टै खालको व्यवहार हामीले गर्छौँ। यहाँ नि भए अनुग्रहको यो 14 पद, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो। यो चाहिँ किन, परमेश्वरको शरीर थिएन नि त, परमेश्वर त पहिला शरीर होइन नि, उहाँ त पवित्र आत्मा, आत्मा र सत्यतामा पुज्नुपर्छ। परमेश्वर सत्य र आत्मा हुनुहुन्छ। त्यही कुरो येशु प्रभुले सामरी स्त्रीसँग भनेको 4 अध्याय योहन्नामा हामी देख्दछौँ। अब यहाँनिर येशु ख्रिस्ट संसारमा जन्म लिनु भएको कुरालाई वचन देहधारी हुनुभयो अथवा शरीर लिनुभयो, यो वचन चाहिँ येशु प्रभु, अनि अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभयो कि एकमात्र पुत्रको जस्तो थियो। भने चाहिँ येशु प्रभु चाहिँ पिताकै सम्पूर्ण कुरा थियो उहाँमा, कि पिता र उहाँ त एकै हुनुहुन्थ्यो। उहाँ चाहिँ अनुग्रहमा हुनुहुन्थ्यो। अनुग्रह नै हाम्रो सबै कुराको जिउने स्रोत हो, हाम्रो जीवन हो। त्यसकारणले ख्रिसमा भरपुरी जीवन ख्रिस्चियन जीवन हो। त्यही कारणले हामी ख्रिस्चियन हुनु भनेको चाहिँ हामीमा ख्रिस रहनु, त्यो उहाँको शक्ति हामीमा रहनु, त्यो अनुग्रहको कुरा गर्दै गर्दाखेरि। अनि त्यसो हुँदाखेरि अब हामी तपाईँलाई आजको विषय चाहिँ परमेश्वरको अनुग्रह, त्यसैले त्यसको कन्सेप्ट धेरै गहिरो जान्छ। र म जवान अगुवालाई जो पत्र पावलले लेख्दै थिए, अनि यो तिमोथीलाई 2000 वर्ष अगाडि, अब तितसमा गएपछि हामी तितसको कुरा पनि गर्छौँ, जुन लेखेका थिए पवित्र आत्माको शक्तिमा परमेश्वरको सेवामा कसरी जिउने भन्ने सम्बन्धमा, कस्तो खालको कुरालाई महत्त्व दिने, कसरी सबै कुरालाई ह्यान्डल गर्ने, यो कुरा सिकाएको सम्बन्धमा हामीले सिक्दैछौँ, होइन? जसरी तिमोथीले यो कुरा सिक्नु पऱ्यो, तपाईँ र म पनि त्यही सेवाकाइमा छौँ। तिमोथी पनि मान्छे नै थिए नि, हामी जस्तै कमजोर पनि भएको, तर परमेश्वरको अनुग्रहमा उनले सबै कुरा पुरा गरे, होइन? त्यसैले हामीले कुरा गरिसकेका थियौँ, यो पत्र चाहिँ एउटा चाहिँ के छ भनेदेखि, यो तिमोथीको पत्र चाहिँ मण्डलीलाई लेखेको थियो। मण्डली भनेको चाहिँ एउटा कुरा के हुन्छ भनेदेखि, मण्डली भन्ने बित्तिकै घर होइन, भवन होइन, घराना भनिन्छ। घराना भनेको चाहिँ घर होइन, त्यो चाहिँ मानिसहरू, ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाएकाहरू। मण्डली परमेश्वरको घराना भन्दा चाहिँ परमेश्वर स्वरबाट नयाँ जीवन पाएको परमेश्वरका जनहरूको झुन्ड, त्यो चाहिँ येशूको शरीर भनेको छ। त्यसैले यो कन्सेप्टमा हामी ख्रिस्चियन जीवनमा चाहिँ अगुवाको भूमिका निभाउने बोलावट पाएकाहरू कतिजना अगुवा छन्, त्यो सिरियस कुरा हो। अनि चर्चमा कतिजना मेम्बरहरू हुन्छन्, सदस्यहरू, उनीहरूको पनि वरदान छ, उनीहरूको पनि भूमिका छ, उनीहरूको पनि आफ्नो ठाउँमा काम छ। जस्तो यस शरीर भन्ने बित्तिकै त्यसमा सबै कुरा खुट्टै खुट्टा पनि हुँदैन, सबै टाउको टाउको पनि हुँदैन, सबै हातै हात, सबै मुखे मुख हुँदैन। परमेश्वरले उहाँको इच्छाले, उहाँको निगाहबाट हरेक व्यक्तिलाई फरक फरक वरदान दिनुहुन्छ। त्यसकारणले परमेश्वरद्वारा नयाँ जन्म पाएकाहरूको निम्ति, चाहे उनीहरू अगुवा हुन् चाहे उनीहरू सदस्य हुन्, यो पत्र लेखिएको छ। सो मण्डली भनेको चाहिँ त्यो हो। बाइबलमा घरानाको मतलब चाहिँ परमेश्वरको जनहरू भन्ने कुरा चाहिँ लाग्दछ। वास्तवमा यहाँनिर तपाईँलाई एउटा अर्को पद म पढ्न लागेको थिएँ, एउटा एउटा पद म तपाईँलाई पढ्न चाहन्छु। यो पद यहाँनिर के छ भनेदेखि, भजन सङ्ग्रहमा धेरैचोटि हामीले यो कोट गर्ने पद हो, दाउदले के भनेको छ भनेर। अनि तपाईँलाई म यसको बारेमा पनि अलिकति के बताउन चाहन्छु भने, म जहिले पनि यो, किन कुनै कुनै अनुवादमा चाहिँ परमेश्वरको भवनमा भनेर लेखा छ क्या, त्यो भवन भने तपाईँले बाइबलमा राम्रोसँग त्यो ग्रिकमा के अरे हिब्रूमा लेख्दाखेरि भजन सङ्ग्रह 27:4 चाहिँ परमेश्वरको मन्दिर पनि भनेको छ कतै ठाउँमा। यहाँनिर एउटा अनुवादमा नेपालीमा, परम प्रभुबाट म एउटै मात्र कुरा जान्न सक्छु चाहन्छु, जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परम प्रभुले दिने खुसी अनुभव गर्न सकूँ, अनि मन्दिरमा परिदर्शन गर्न सकूँ भनेको चाहिँ सधैँ परमेश्वरको मुहार हेरिरहन सकूँ। यो यहाँनिर मन्दिर लेखेको, तपाईँको बाइबलमा अर्को ठाउँमा चाहिँ भवन लेखेको, तर त्यो चाहिँ घराना भन्ने हो, त्यो परमेश्वरको घराना, परमेश्वरको जनहरू, त्यो चाहिँ विश्वासीहरू, तपाईँ र म परमेश्वरका जनहरू अनि यो संसारमा। त्यसैले यो एउटा कुरा के छ भने, कुनै कुराको अगुवापन भनेको चाहिँ अनि त्यही कुरा तपाईँलाई यहाँ यो पढ्न चाहन्छु म, पहिलो तिमोथी 3:15 अस्ति हामीले हेरेको थियौँ, कतै म ढिलाए भए पनि परमेश्वरको घराना जो जीवित परमेश्वरको मण्डली हो, यहाँनिर परमेश्वरको घराना त्यो भजन सङ्ग्रहमा पनि त्यही शब्द हो, परमेश्वरको घराना, उहाँबाट जन्मिएका व्यक्तिहरू जो येशूको शरीर भनेको मतलब चाहिँ हामी अगुवा अथवा जुनसुकै भूमिकामा हुन्छौँ हामी एकले अर्कामा रिलेटेड हुन्छौँ, एकले अर्कामा सम्बन्धित हुन्छौँ, त्यो सम्बन्धित कुरामा चाहिँ हामीले कसरी एकअर्कालाई जिउने कन्डक्ट भनेको चाहिँ त्यो कुरा हो, क्रिस्चियन कन्डक्ट भनेको, क्रिस्चियन एकअर्काप्रतिको व्यवहार भनेको। अनि यो तिमोथी, पहिलो तिमोथीमा पावलले लेख्न खोजेको चाहिँ त्यो क्रिस्चियन कन्डक्ट चाहिँ क्रिस्चियनहरूको बिचमा हामीले एकअर्कामा कसरी सम्बन्धित हुने, सत्यको खाँबो र आड हो त्यो चाहिँ मण्डली होइन, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीहरूले जान्न सक, यो चाहिँ चर्चभित्र। त्यसैले हामी हरेकको चाहिँ मण्डलीमा कसरी चल्ने भन्ने चाहिँ परमेश्वरको निश्चित एउटा निर्देशन छ होइन, इन्स्ट्रक्सन छ, शिक्षा छ, त्यो मुख्य कुरा हो। त्यसैले तपाईँ र म एकअर्कामा सम्बन्धित छौँ, अनि मण्डली भनेको चाहिँ एकतामा हुन्छ, हामी सबैको एउटै मन परमेश्वरलाई उचाल्ने हुन्छ, हामी कोही पनि पर्फेक्ट छैनौँ, कसै कसैले बुझेर नबुझेर कहिलेकाहीँ मिस्टेक गर्न सक्छौँ, हामीलाई के चाहिन्छ, प्रेम चाहिन्छ, एकअर्काप्रति भावना के चाहिन्छ, परमेश्वरमा अगाडि बढ्ने चाहिन्छ। अब कतिचोटि मान्छेहरूले नबुझेर पास्टरहरूले के गर्छ भनेदेखि अरूलाई चाहिँ बढ्नै दिँदैन, अनि कोही मान्छे अगाडि बढ्न लागेको देखेपछि चाहिँ उसले त्यो मान्छेलाई विरोध गर्छ, निकालिदिन्छ अथवा के गर्छ, त्यो सबै तपाईँले थाहा हुन्छ, तपाईँले बाइबल जति पढ्दै जानुहुन्छ हामीले गरेको कन्डक्ट क्रियाकलाप बाइबलीय छ कि परमेश्वरीय छ कि छैन भने थाहा हुन्छ, तुरुन्तै थाहा हुन्छ, किनभने यो मण्डली भनेको चाहिँ स्वार्थको कुरा त हुँदै होइन, किनभने हामी एक्लै होइनौँ, हामी एकअर्कामा हुन्छौँ, शरीर भनेको त एक्लै हुनै सक्दैन नि, हात मात्रैले एउटाले ठ्याङ्रङ ठ्याङ्र हिँडेर जान सक्छ र, त्यो हातलाई त जिउ चाहियो नि, दिमाग चाहियो, सबै कुरो चाहियो नि होइन, हामीले विचार गर्नु पर्यो। कति मिठो उदाहरण यो पवित्र आत्माद्वारा दिनुभएको छ, येशु प्रभुले दिनुभएको छ, हामी चाहिँ उहाँको शरीर, पावलले त्यसको बारेमा धेरै कुरा लेख्दछन्। त्यसैले परमेश्वरको सेवक अथवा अङ्ग्रेजीमा मिनिस्टर भन्छ, मिनिस्टर भनेको चाहिँ परमेश्वरको सेवा गर्ने व्यक्ति, मिनिस्ट्री भन्छ होइन, अब त्यो नेपालीमा सेवकाई भन्छ, सेवक भन्छ, अङ्ग्रेजीमा मिनिस्टर, मन्त्री होइन त्यो, तर मिनिस्टर भनेको चाहिँ मिनिस्ट्री गर्ने व्यक्ति, जसले परमेश्वरको सेवा गर्ने एउटा अगुवाको भूमिकामा, त्यो अगुवाको भूमिकामा चाहिँ परमेश्वरको चुनावबाट आउँछ। अब परमेश्वरको जनहरूलाई थाहा हुन्छ कि कुन चाहिँ व्यक्तिलाई कस्तो खालको चुनाव भएको हुनसक्छ, त्यो आफैलाई पनि कहिलेकाहीँ थाहा हुन्छ, किन हामीले वरदान देख्छौँ नि उसको, उसले मेरो चाहिँ यो वरदान छ मैले यो गर्नुपर्छ भन्यो भन्दा नि उसले काम गरेको देखेर के हुन्छ, त्यो मान्छे त आफ्नो वरदान अनुसारको काममा फिँचिँदै जान्छ नि त होइन, कसैले देखाउनु पर्दैन, सुरु सुरुमा त हामीलाई कसैको वरदान पनि त थाहा हुँदैन, तर जब हामी झुन्डमा हुन्छौँ, सङ्गतिमा हुन्छौँ, कसको वरदान राम्रो छ त्यो थाहा हुँदै जान्छ, के कुरामा कुन चाहिँ परमेश्वरले बढी चलाउनुहुन्छ भनेर थाहा हुँदै जान्छ होइन। त्यसैले यहाँनिर अङ्ग्रेजीमा के छ, इन द नेटवर्क अफ रिलेसनसिप विदिन द बडी अफ क्राइस्ट, तपाईँले बुझ्नुहोस् यो मण्डलीमा एकअर्काको सम्बन्धमा कन्डक्ट भन्दाखेरि नेटवर्क अफ रिलेसनसिप, किनभने मण्डली भनेकै अगुवा, विभिन्न किसिमका अगुवाहरू हुन्छन्, पास्टर, एल्डर, डिकन, जे जे होस् होइन, तिनीहरूको बिचको नेटवर्क भनेको चाहिँ तिनीहरूको बिचको एउटा के हुन्छ, सम्बन्ध हुन्छ, त्यहाँ त कुनै पनि, अब मैले फेरि पनि भन्छु, नयाँ मान्छेको त्यत्तिकै अलिकति पाको मान्छेको जस्तै बुद्धि ज्ञान नहुनु भने मतलब अन्डरस्ट्यान्डिङ नहुनसक्छ, कतिजना बाइबलका कतिवटा पदहरू थाहा नहुनसक्छ, त हामीले के गर्छौँ, एकले अर्कालाई सङ्लो भावनाले, पवित्र भावनाले, शुद्ध भावनाले मद्दत गर्छौँ, नबुझियाले बुझ्न खोज्छ, बुझियाले अरूलाई सिकाउन खोज्छ, हामीमा कुनै खालको तँ र म होडबाजी चल्दैन नि, यो चाहिँ किनभने अलिकति पनि त्यहाँ घमण्ड अथवा म चाहिँ केही हो भन्ने खालको आउने बित्तिकै के हुन्छ, त्यो त परमेश्वरकोबाट आउँदैन नि। त्यसैले मण्डली कस्तो हुन्छ तपाईँले अलिकति कल्पना गर्नुहोस्, त्यहाँ कुनै समस्या आउँदैन होइन। सो बडी अफ क्राइस्ट लिभिङ चर्च, जीवित ख्रिस्टको जीवित मण्डली चाहिँ परमेश्वरबाट जन्मिएका जीवित व्यक्तिहरू उनीहरूको एकअर्काको नेटवर्क भनेको चाहिँ सम्बन्धमा जुन एकअर्कामा सम्बन्धित हुन्छन् उनीहरू होइन। कोही कोही मान्छेको के हुन्छ काउन्सलर काउन्सिलिङको वरदान दिया हुन्छ, त्यो काउन्सलरले दिएको काउन्सिलिङबाट अर्को मान्छेहरूले सिक्छ उत्साह पाउँछ, एकले अर्कालाई उत्साह बनाएर के हुन्छ एउटा शरीरको जस्तै आत्मिकी बडी अफ क्राइस्ट सञ्चालित हुन्छ। त्यसको लागि हामीले सिक्दै जाने कुरा हो। एनिवे छिटो छिटो म गर्न चाहन्छौँ, हामीले गएको हप्ता सिकेको कुरा फेरि पनि अलिकति दोहोऱ्याइदिन्छु। अघि हामीले कुरा एकछिन छलफल गरेको थियौँ दुईवटा विषयमा विशेष गरिकन, अनि पहिलो तिमोथीमा चाहिँ यो एउटा विषय होइन, यो के भन्छ क्रिस्चियन कन्डक्ट र क्रिस्चियन लभ कसरी जिउने भन्ने कुरामा छ भनेदेखि, दोस्रो तिमोथीमा चाहिँ हामीले के म्यासेज कुन चाहिँ म्यासेज होइन परमेश्वरले हामीले अरूलाई बाँडेको चाहनुहुन्छ त्यो कुराको बारेमा छ भनेर हामीले अस्ति नै हेरिसकेका थियौँ। दुईवटा कुरामा क्रिस्चियन कन्डक्ट भनेको मैले अहिले भर्खर पनि भनिसकेँ, त्यो अगुवा अथवा मेम्बर जुनसुकै लेभलको मान्छे होस् त्यो एउटा येशूको जीवित शरीर लिभिङ चर्च, चर्च कहिले पनि डेड हुँदैन लिभिङ हुन्छ किनभने पवित्र आत्मा उनीहरूमा काम गर्नुहुन्छ। हामी जो येशूमा जन्म लिन्छौँ नि आत्मिक रूपमा हामी जीवित हुन्छौँ कहिले मर्दैनौँ किनभने त्यो, त्यही कारणले के हुन्छ भने एकजना पास्टरले जहिले पनि दोहोऱ्याउँछ क्या यो कुरा, जब तपाईँ र म सुसमाचारमा विश्वास गरेर नयाँ जन्म पाउँछौँ नि क्रिस्चियन हुन्छौँ नि त्यो परिवर्तन त्यतिखेर जुन हुन्छ नि, कुनै व्यक्ति कन्भर्ट भन्छ अङ्ग्रेजीमा क्रिस्चियन हुँदाखेरि परिवर्तन हुने यो सुन्नुहोस्, येशु ख्रिस्टको दोस्रो आगमनमा हामीले भेट्दाखेरि चाहिँ हामी पनि उहाँ जस्तै रूपान्तरण हुन्छौँ भन्ने छ नि। तर वास्तवमा एउटा व्यक्तिमा जुन परिवर्तन ख्रिस्टमा विश्वास गरेर नयाँ जन्म पाएपछि, दोस्रो कोरन्थी 5:17 कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि पुरानो बिति गएर नयाँ भएको छ, त्यो येशु ख्रिस्ट बादलमा देखेर जब हामी त्यहाँ खिचिन्छौँ त्यो बेलामा पनि परिवर्तन हुन्छ, त्यो बेला त हाम्रो शरीरै बदलिन्छ। त्यो परिवर्तनभन्दा यो नयाँ जन्ममा जन्मिएको जुन कन्भर्ट हुन्छ नि कुनै व्यक्ति, त्यो परिवर्तन ठुलो हुन्छ भन्छ क्या, किनभने हिजो त हामी मुर्दा थियौँ, हामी त हिजो त गलतमा थियौँ, हामी त दुष्टतामा थियौँ, किन बाइबलमा दुईवटा बाटोको बारेमा जहिले पनि दुईवटा कुरा भनेको छ। अनि म तपाईँलाई यो भजन सङ्ग्रह 1 अध्यायबाट धेरै कुरा मैले अध्ययन गरेको थिएँ, तपाईँलाई म सिकाउन चाहन्छु। अनि गएको हप्तातिर मैले हाम्रो शनिबारको सेवामा होला त्यो क्रिस्चियन जीवन क्रिस्चियन को हो भन्ने सम्बन्धमा येशु प्रभुले मत्ती 7 अध्यायमा सिकाएका कुराहरू होइन, त्यहाँनिर चाहिँ दुई किसिमको ढोका, दुई किसिमको बाटो, दुई किसिमको जग होइन, सिरियस कुरा। अनि भजन सङ्ग्रह 1 के दुई किसिमको मान्छे, एउटा दुष्टता एउटा धार्मिकता। वास्तवमा परमेश्वरमा विश्वास गर्ने व्यक्ति एउटा दुष्टताबाट रूपान्तरण भएर अब उसमा त धार्मिकता आउँछ नि, त्यो ख्रिस्टमा भएको व्यक्ति हो क्या। त्यसैले तपाईँ र मैले सबैभन्दा ठुलो प्रमाण एकअर्कामा के देख्छौँ भने हामीमा ख्रिस्टको जस्तो स्वभाव हुन्छ। हामीले कोही व्यक्तिलाई अक्रिस्चियनलाई पनि व्यवहार गर्दाखेरि हामी झुट्टा बोल्ने खालको हुँदैनौँ नि, हामीमा दुष्टता रहँदै रहँदैन, हामीमा ख्रिस्टको प्रेम रहन्छ। अनि एकजना मान्छेले भनेको जस्तै तपाईँले ख्रिस्टलाई पछ्याउनु भयो भने त्यसको प्रमाण चाहिँ तपाईँ ख्रिस्ट जस्तै परिवर्तन हुँदै जानुहुन्छ अरे चेन्ज, किनभने येशूले हामीलाई चेन्ज गर्नुहुन्छ। अनि यदि तपाईँमा चेन्ज आउँदै छैन भनेदेखि चाहिँ तपाईँ ख्रिस्टमा एउटा कुरा लेख्छ, इफ फलोइङ जिजस इज नट चेन्जिङ यु, यु माइट नट बी फलोइङ जिजस, बुझ्नुहुन्छ। येशूलाई पछ्याउनेहरूलाई येशूलाई पछ्याएको कुराले बदली गरिराखेको छैन, बदली गरिरहेको छैन भने सायद तपाईँले येशूलाई पछ्याएको नहुनसक्छ है, किनभने येशू चाहिँ सिद्ध पर्फेक्ट हुनुहुन्छ, हि इज पर्फेक्ट एन्ड जिजस चेन्ज पिपल। त्यसैले यो एउटा महत्त्वपूर्ण हो कुरा, तपाईँलाई म भन्छु यस्तै खालको क्रिस्चियन त कहाँ हुन्छ त्यस्तो लाग्न सक्छ नि, तर तपाईँलाई म भन्छु मेरो आफ्नो बारेमा म केही भन्न चाहन्न, तर मैले 42 वर्ष अगाडि जुन विश्वास गरेँ नि यही विश्वास हो, नत्र मैले पेड्कुमा चर्च सुरु गर्दिनँ नि, मेरो परिवारलाई ख्रिस्टमा ल्याउँदिनँ नि, मैले मेरो होल लाइफमा मेरो लक्ष्य एउटै छ कि मान्छेलाई सुसमाचार पुर्याउने, उनीहरूलाई ख्रिस्टमा बढाउने, अनि जम्मै जे गरेको छु त्यही हो। तर कति मान्छेहरूले बुझ्या छैन, अनि यत्रो वर्षको इन्भेस्टमेन्ट पछि पनि मान्छेमा परिवर्तन भएको छैन। आई क्यान टेल यु मेनी नेम्स आई क्यान गिभ यु, तर परिवर्तन पनि भएको छ। तर यो परिवर्तन गर्ने त म होइन नि त, आई क्यान नट डु द्याट, त्यो चाहिँ मैले बुझेछु। अब मैले परिवर्तन गर्न सक्दिनँ, परमेश्वरले मात्रै सक्नुहुन्छ। त्यस कारणले सो पहिलो कुरा चाहिँ यहाँ हामीले भर्खरै हेर्दा क्रिस्चियन कन्डक्ट विश्वासीहरू अथवा अगुवाहरू जुनसुकै ठाउँमा भए पनि एउटा जीवित येशूको शरीर जो मण्डलीमा हो हाम्रो एकअर्काप्रति र हामीले चर्च आज चर्च गर्नुपर्ने। त्यही कारण मण्डलीमा हामीले हामी जो यो टिममा छौँ नि हाम्रो अलिअलि जिम्मा छ त्यो मण्डली रन एज बडी अफ क्राइस्ट। सो इच पर्सन हेज रेस्पोन्सिबिलिटी। त्यो त्यसै एकजनाले चलाएर पनि हुँदैन। यो परमेश्वरको वचन र पवित्र आत्मालाई हामीले ठाउँ दिनुपर्छ अनि परमेश्वरले कसरी हामीलाई डोर्याउनुहुन्छ यसमा सहायता गर्नुपर्छ। सो दोस्रो कुरा चाहिँ हामीले अस्तिको हप्ता सिकेको कुरा पहिलो तिमोथी 1:5 उहाँको आज्ञाको लक्ष्य चाहिँ प्रेम, क्रिस्चियन प्रेम जो चाहिँ शुद्ध हृदयबाट आउँछ। मैले अघि हामीले छलफल गर्दै थियौँ यहाँनिर हामीलाई केमीले भन्नाएको थियो शुद्ध हृदय चाहिँ शुद्ध विवेकले आउँछ, शुद्ध विवेक चाहिँ निष्कपट विश्वासले आउँछ। त्यसकारणले निष्कपट विश्वासले शुद्ध विवेक र शुद्ध हृदयमा ल्याउँछ। जबसम्म हाम्रो हृदय शुद्ध हुँदैन हाम्रो कन्डक्ट ठिक हुँदैन, हामीले जिउने कुरा ठिक हुँदैन, एकअर्काप्रतिको व्यवहार ठिक हुँदैन। हृदय त शुद्ध हुनै पर्यो। अनि अस्ति हामीले के हेरेको थियौँ हृदय शुद्ध के ल्याउँछ, येशूको रगतले अथवा परमेश्वरको वचनले। अनि त्यो व्यक्तिगत, त्यसकारणले यो यो हृदय शुद्ध यो चाहिँ व्यक्तिगत कुरा हो, हरेक व्यक्तिको भित्री हृदयको कुरा हो, हरेक व्यक्तिको व्यक्तिगत कुरा हो। त्यस कारणले एकअर्कामा कसरी जिउने भनेको चाहिँ हरेक व्यक्तिको कुरा भयो होइन। तर यो हृदय परिवर्तन हुने कुरा चाहिँ व्यक्तिगत कुरा भयो। क्रिस्चियन कन्डक्ट चाहिँ एकअर्कामा हामीले कसरी जिउने, कसरी एउटा येशूको जीवित शरीरको रूपमा कसरी हामीले प्रस्तुत हुने भन्ने कुरा चाहिँ हामीले ध्यान दिन्छौँ। दोस्रो चाहिँ प्रत्येक व्यक्ति अगुवा होस् वा सदस्य उनीहरूको संसारसँगको सम्बन्ध र परमेश्वरसँगको सम्बन्धको कुरालाई चाहिँ यसले भन्छ। त्यसैले क्रिस्चियन प्रेम चाहिँ वास्तवमा पहिलो कुरा चाहिँ कुनै पनि विश्वासीको चाहिँ के हुन्छ परमेश्वरलाई प्रेम गर्ने कुरा हुन्छ। दोस्रो कुरा चाहिँ छिमेकीलाई, छिमेकी चाहिँ क्रिस्चियन पनि हुन्छ न क्रिस्चियन पनि हुन्छ। येशू प्रभुको सम्बन्ध मुख्य दुईवटा आज्ञा त्यही छ। त्यही कारणले के हुन्छ भने तपाईँ र मैले परमेश्वरलाई प्रेम गऱ्यौँ भने हामीले छिमेकीलाई प्रेम गर्छौँ। मतलब के हुन्छ भनेदेखि जो पनि मान्छेहरू तपाईँ र मेरो सम्पर्कमा आउँछ उनीहरूलाई बाटो देखाउने काम हामी गर्छौँ। किन हामीसँग त जीवन दिने सुसमाचार छ, परमेश्वरको सुसमाचार होइन, ख्रिस्टको सुसमाचार उनीहरूलाई हामीले बेच्ने के अरे बाँड्ने कोसिस गर्छौँ। क्रिस्चियन प्रेम केवल शुद्ध हृदय र असल विवेकले तथा निष्कपट विश्वासद्वारा मात्रै सम्भव हुन्छ। जबसम्म त्यो विश्वास निष्कपट हुँदैन, अब यो विश्वासकै बारेमा छुट्टै विषय हो, वास्तवमा हामी क्रिस्चियन जीवन नयाँ जन्म अथवा सिन्सियर फेथ भन्छ निष्कपट विश्वासबाट मात्र आउन सक्दछ। क्रिस्चियन जीवन सुरु नै त्यो निष्कपट विश्वास परमेश्वरको वचन र पवित्र आत्माको कामद्वारा। त्यो विश्वास त वचनमा हो, त्यो विश्वास गर्न सक्ने भनेको चाहिँ पवित्र आत्माको वरदान। अनि त्यो मान्छेमा नयाँ विवेक आउँछ, उसको हृदय शुद्ध आउँछ, किनभने वचनले अथवा येशूको रगतले उसको हृदय धोइएको हुन्छ, परमेश्वरमा भरोसा राख्ने। अनि त्यो कुराको लागि चाहिँ आज्ञा पालन होइन, आज्ञा पालनको जीवन हो नि विश्वास भन्ने बित्तिकै आज्ञाकारी जीवन हो। त्यो असल विवेक मान्छेमा आज्ञाकारी नभइकन अथवा परमेश्वरको वचनलाई पालन नगरिकन आउन सक्दैन। सो निष्कपट विश्वास असल विवेकले शुद्ध हृदय अथवा प्योर हार्ट चाहिँ प्रड्युस गर्छ, ल्याउँछ होइन। अनि पवित्र अथवा सिद्ध हृदय चाहिँ जीवित वचनद्वारा धोइएर आउँछ। तपाईँ मैले एक दुईवटा बाइबलको पदहरू भन्न चाहन्छु। परमेश्वरको त्यो वचनबाट धोइएर, अनि यहाँनिर तपाईँलाई मैले अस्ति पनि यो पढेको थिएँ एपिसी 5:26 वचनद्वारा पानीले धोएर पवित्र पार्न सकियोस्। सो पानी वचनद्वारा धोएर अथवा येशूको रगतले धोएर कुनै पनि व्यक्ति पवित्र हुन सक्छ, नत्र ऊ पवित्र हुन सक्दैन। त्यसैले परमेश्वरको वचनको कुरा एकदमै महत्त्वपूर्ण छ। त्यस कारण तपाईँ र मैले वचन सुन्छौँ भने त्यो त्यसै रहन्छ, त्यसले केही परिवर्तन गर्छ। हामीले बाइबलको सबभन्दा पहिलो पेजमा के छ, एउटा कुरा सिक्छौँ, परमेश्वर बोल्नुहुन्छ, परमेश्वरले बोल्दै जानुभयो। दोस्रो कुरा के सिक्छौँ, जब परमेश्वरले बोल्नुहुन्छ भनेको परमेश्वरको वचन, जे जे बोल्नुहुन्छ त्यो हुन्छ। यो महत्त्वपूर्ण कुरा थियो होइन, परमेश्वरको वचनमा जे जे उहाँले बोल्नुहुन्छ त्यही त्यही हुन्थ्यो। यहाँनिर तपाईँलाई पर त्यसै यहाँनिर परमेश्वरको वचनको कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण छ। त्यो विश्वास निष्कपट हुने कुरा चाहिँ वचनप्रति तपाईँ मेरो समर्पणता नै मुख्य हो। यसै 55:11 के छ भने, त्यसरी नै मेरो मुखबाट निस्किने मेरो वचन पनि हुनेछ, त्यो म कहाँ व्यर्थ फर्केर आउँदैन आउने छैन, तर मैले इच्छा गरेको काम त्यसले पुरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। त्यसैले जहाँ जहाँ परमेश्वरको वचन हुन्छ त्यहाँ के हुन्छ, त्यहाँ काम हुन्छ, त्यहाँ काम हुन्छ। त्यसकारणले त्यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ। जहाँ ख्रिस्ट हुनुहुन्छ त्यहाँ शान्ति हुन्छ। यहाँनिर 3:15 के छ, ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्, साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाएका थियो, तिमीहरू धन्यवादी हो। त्यसैले अघि मैले तपाईँलाई त्यो कन्डक्टको कुरा, एकअर्कामा हामी युनिटी आउने कुरा भन्दै गर्दाखेरि अनि तपाईँलाई मैले यो पद पढ्न चाहेँ। त्यसैले अब अगाडि बढ्न चाहन्छु, त्यो शुद्ध हृदय, निष्कपट विश्वास, शुद्ध विवेक, एउटा ख्रिस्टमा नयाँ जन्म पाएको मान्छे परमेश्वरको वचनद्वारा काम गरिन्छ उसको जीवनमा। त्यसकारण तपाईँले जो मान्छे दुई जिब्रा छ नि, जो मान्छे वचन चाहिँ क्रिस्चियन हुँ भन्छ, चर्च आउँछ, सबै कुरा छ, उसको जीवनमा तपाईँले झुटा देख्नुहुन्छ। रुपियाँ पैसाको बारेमा होस्, कुराको बारेमा होस्, एउटा कुरा ठिक्क पार्छ तपाईँसँग, अर्को ठाउँ गएर अर्कै काम गर्छ। वास्तवमा त्यो त दुष्ट स्वभाव हो नि, त्यो परमेश्वरको स्वभाव त हुँदै होइन, त्यो वचनअनुसार त छँदै छैन। त्यो त थाहा हुनु पऱ्यो नि, पहिलो कुरा त तपाईँ र मनै त्यसमा सही प्रकारले लाग्नु पऱ्यो। त्यसकारण निष्कपट विश्वासको कुरा गर्दा परमेश्वरको वचन पालनको कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ होइन। त्यसैले परमेश्वरीय प्रेम, जो प्रेम चाहिँ अगापे प्रेम, त विश्वासद्वारा मात्रै आउँछ, किन विश्वासले हामीलाई पवित्र परिवर्तित हृदय अनि मात्रै परमेश्वरीय प्रेम हामीबाट आउँछ। हामीमा भएको खराबी हृदयबाट त परमेश्वरीय प्रेम त आउँदैन, त्यो कुरो चाहिँ हामीले प्रष्ट देख्दछौँ। त्यसैले 1 तिमोथी 1:1 यो खालको परमेश्वरीय प्रेम र क्रिस्चियनहरूको जिउने कुरा, कन्डक्ट, क्रिस्चियनको व्यवहार मा सही कुरा कहाँबाट आउँछ भन्दाखेरि परमेश्वरको अनुग्रह, परमेश्वरले दिनुभएको अनुग्रह। अनि तपाईँलाई मैले अघि 1 यूहन्नाको 14 पढेको थिएँ नि, त्यो येशु ख्रिस्ट जो संसारमा परमेश्वरको अनुग्रहमा आउनुभयो, त्यो अनुग्रह तपाईँ र मलाई उहाँको इच्छाअनुसार जिउने जीवनको लागि दिने शक्ति उहाँबाट आउँछ। परमेश्वरको अनुग्रह बिना चाहिँ हामी उहाँको इच्छाअनुसारको प्रेम अथवा उहाँले चाहेको जस्तो जीवन जिउन सक्दैनौँ। सो तिमोथी 1:1 चाहिँ यो कुराहरू हामी देख्छौँ होइन। पहिलो अब यहाँनिर अब हामीले 1 तिमोथीलाई विचार गरौँ अलिकति, तपाईँलाई त्यसको बारेमा भनेपछि म सिधाउँछु। 1 तिमोथीमा चाहिँ 1 तिमोथी 1:1 चाहिँ तपाईँले यो 1 तिमोथीलाई दुईवटा भाग लगाउन सकियो, दुई भागमा बाँड्न सकियो होइन। त्यसकारणले 1 भाग चाहिँ 1 अध्याय, 2 भाग चाहिँ 2-6 अध्याय भन्दाखेरि अन्तिम 5 अध्याय चाहिँ 2 भाग। सो 2 भाग चाहिँ 1 खण्डमा चाहिँ पावलले उनको आत्मिकी छोरो तिमोथीलाई शिक्षा दिन्छन् होइन, एउटा उनको के भन्छ इन्स्ट्रक्सन, एउटा शिक्षा होइन। त्यसमा चाहिँ पावलले कसरी आफ्नो जीवनमा परमेश्वरको काम गर्दैछन्, कुन शक्तिमा उनीहरूले क्रिस्चियन जीवन जिउँछन्, कुन शक्तिमा उनले सेवा गर्छन्, उनको जिउने स्रोत के हो, त्यो पावलको आफ्नो आत्मिकी जीवनको पृष्ठभूमिको बारेमा पावलले 1 खण्डमा भन्दछन् होइन। 1 खण्डमा उनको आत्मिकी छोरा तिमोथीलाई चाहिँ आफ्नो विश्वासको पृष्ठभूमि बारेमा वर्णन गरेका छन्। अब 2 चाहिँ पावलले पावललाई चाहिँ एफिसीको मण्डलीको एउटा पास्टरको रूपमा, बिसपको रूपमा नियुक्त गरेर त्यहाँको जिम्मा दिएको छ। तपाईँले अलिकति के थाहा पाउनुपर्छ भने एफिसस भनेको चाहिँ अहिलेको काठमाडौँ करिब करिब मिल्छ क्या, त्यसैले तपाईँहरू म क्रिस्चियनको निम्ति बाइबलीय क्रिस्चियन अथवा तपाईँ जो पास्टर अगुवा जुनसुकै सेवामा लाग्नु भएको छ बाइबलीय परमेश्वरको इच्छाअनुसार वचनअनुसार जिउने खालको क्रिस्चियन हुनु पऱ्यो भने थुप्रै चुनौती छ। अनि तपाईँलाई म के भन्न चाहन्छु भने त्यतिखेर एफिसीको मण्डली वरिपरि चाहिँ पुरै मूर्ति पूजाहरू विशेष गरिकन त्यो डायना भन्ने एउटा देवी संसारिक धेरै जस्तो मान्छे त्यसको पूजा गर्थे जसलाई के भन्छ त्यसलाई एनिवे त्यो संसारिक मूर्ति पूजा डायना भन्ने देवीको पूजा गर्ने त्यहाँनिर चलन थियो। अनि मूर्ति पूजा र विभिन्न किसिमका अपवित्रता के भन्छ अङ्ग्रेजीमा भन्नु पर्दाखेरि चाहिँ इमोरालिटी भन्छ अनि संसारिक व्यभिचारका कुराहरू त्यो सबै व्याप्त थियो। अहिले एक प्रकारले अहिलेको त संसारभरि नै सरकारी नियम कानुन पनि व्यभिचारतिर खराबीतिर बदलिरहेछ। अब काठमाडौँको कुरा गऱ्यो भने त झन् साह्रो के अब तपाईँ अब एउटा पोइन्ट के छ भने नि हो हाम्रो नाता पर्नेहरू कतिजना क्रिस्चियन त होइन हिन्दू छन् मूर्ति पूजा गर्छन्। तपाईँले धेरै होसियारी हुनुपर्छ। मूर्ति पूजाको पछाडि शैतान छ भनेर बुझ्नुपर्छ। मूर्ति पूजा गर्नेहरूलाई काम गर्ने आत्मा अर्कै हुन्छ। जबसम्म उनीहरूले त्यसलाई त्यागेर येशूलाई स्वीकार्दैन उनीहरूमा अन्धकारको शक्ति काम गर्छ। यद्यपि हामी उनीहरूलाई प्रेम गरेर ख्रिस्टमा ल्याउनुपर्छ तर तपाईँलाई थाहा हुनु पऱ्यो अन्धकारको शक्तिको काम। त्यसरी जब काठमाडौँ अथवा नेपालको परिप्रेक्ष्यमा तपाईँले विचार गर्नुभयो एपिसी जस्तै अन्धकारको शक्तिको ले सबै वरिपरि घेरेको छ त्यहाँको मण्डलीमा। त्यहाँको मण्डलीमा अन्धकारको शक्तिको कामको प्रभाव परेको छ भित्रबाट बाहिरबाट जसरी एपिसीमा थियो। कतिचोटि मान्छेहरू के गर्छ क्रिस्चियन भएको छ तर संसारकै होडबाजी संसारकै विचार तर्क त्यही लिएर आउँछ त्यही तरिका। एउटा भन्छ नि एउटा एउटा के शब्द छ भने त्यो के शब्द जस्तो मान्छेहरूले केमा विश्वास गर्छ भनेदेखि कस्तो मलाई त्यो शब्द आएन तर के छ भनेदेखि उनीहरूले चाहिँ एउटा आत्मिकी शक्तिको भरोसा के अरे विश्वास पनि गर्छ। अनि कतिचोटि आत्मिकी शक्तिको कुरा गर्दै गर्दाखेरि हामी बाइबलमा विश्वास गर्नेहरूमा पनि आत्मिकी शक्तिको कुरा चाहिँ छ तर बाइबलमा नभएको कुरा के पनि छैन। जस्तो मोसाकै बेलामा मोसाद्वारा परमेश्वरले अचम्मको शक्तिहरू उसको लट्ठी पनि सर्प बन्न सक्थ्यो होइन धेरै कुराहरू गर्नुभयो तर त्यही मिश्र देशको अर्को के भन्छ तन्त्र मन्त्र गर्ने मान्छेहरूले के ज्योतिषीहरूले उनीहरूले पनि त्यो सबै कुरा उनीहरूले पनि सर्प ल्याउँथ्यो तर मोसाको लट्ठीले चाहिँ उसको लट्ठीलाई खाइदियो होइन सर्पलाई। त्यो कुराहरू हामीलाई थाहा छ तर त्यो स्पिरिचुअल कतिवटा अन्धकारको शक्तिहरू संसारमा छ अनि कतिचोटि कति क्रिस्चियनहरूले चाहिँ त्यसलाई पनि मान्यता दिन्छ किन उनीहरूले त्यो चाहिँ विश्वास गर्न सक्दैन तर त्यो केही होइन भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन। त्यस कारणले त्यो एफिससमा चुनौती हामीले अलिकति सुपरस्टिसन भन्छ सुपरस्टिसन भनेको तपाईँले बुझ्नुहुन्छ है मान्छेहरूले सुपरस्टिसियस कुराहरू होइन जुन चाहिँ आत्मिकी तवरले चलेको कुराहरू जस्तो अहिलेको अहिलेको तपाईँको यो के भन्छ एकदमै चलेको एउटा छ नि एउटा के भुजेल रे के भुजेल त्यो झाँक्री गरेर अनि यहाँ युट्युबरहरूले हाल्या हुन्छ तिनीहरूको होइन अनि उसको चाहिँ शक्ति रे मर्या भने मान्छेलाई बिउजाउने रे हिजो अस्ति भर्खर पक्राउ परेको एउटा एउटा मान्छेको तपाईँलाई थाहा छ मैले के भन्न खोजेको होइन मुद्दा लाएर के उसको पनि अर्को खालको शक्ति छ होइन अनि कतिजना मान्छेहरूले त्यो कुरालाई पनि विश्वास गरिरहेछ। अनि कतिचोटि ख्रिस्टमा विश्वास गर्नेहरूले पनि बाइबलको कुरा भन्दा पनि अर्को अर्को कुरा जो बाइबलमा छैन कतिचोटि यो चर्चहरूमा पनि जुन चाहिँ बाइबलमै छैन झुट्टा खालको कुराहरू प्रचार गरिरहेछ झुट्टा आत्माको शक्तिहरू। तर तपाईँ मैले विचार के गर्नुपर्छ भने नि तपाईँ र ममा परमेश्वरको वचन र पवित्र आत्मा जो बाइबलमा किटिएर भनेको छ येशू प्रभुमा विश्वास गर्ने उहाँको शक्तिद्वारा हुन्छ हामी सुपरस्टिसनको कुरामा विश्वास गर्नु पर्दैन। तपाईँ र ममा पवित्र आत्माद्वारा ख्रिस्ट रहनुहुन्छ हामीलाई केहीले छुनु सक्दैन। अनि हामीले बाइबलमा नभएको कुरा के पनि विश्वास पनि गर्दैनौँ प्रचार पनि गर्दैनौँ होइन। त्यसैले पावलले चाहिँ झुट्टा शिक्षाको विरुद्धमा खडा हुनलाई तिमोथीलाई इन्स्ट्रक्सन भनेको मतलब शिक्षा दिइराखेका छन् सिकाइराखेका छन्। यसबाट हामीलाई प्रष्ट हुन्छ त्यस बेलाको मण्डलीको चुनौती अथवा समस्या उनीहरूलाई आउन सक्ने समस्या र अहिलेको मण्डलीमा पनि मिल्दोजुल्दो छ विशेष गरी अब यहाँ अमेरिकामा पनि म जहाँ बसेको छु आजकल, त्यहाँ चाहिँ सबभन्दा बढी अक्रिस्चियनहरू बढी छ, होइन? क्रिस्चियनहरू त छँदै छैन, जो क्रिस्चियन छ उनीहरू पनि संसारको मान्छेभन्दा फरक छैन। उनीहरूले बाइबल पढ्नु र परमेश्वरको इच्छा खोज्नु, परमेश्वरमा पवित्रतामा जिउनु छोडेको छ। त्यस्तो मान्छेहरूसँग त के हुन्छ? अन्धकारको आत्माले नै काम गरिरहेको हुन्छ। त्यसमा तपाईँ र मेरो निम्ति बाइबलीय येशूको शिक्षा अनुसार जिउने, परमेश्वरमा भरोसा गरेको, एउटा नयाँ जीवनमा बदलिएका ख्रिस्टका जनहरू भएर जिउनु चाहिँ एउटा चुनौतीपूर्ण कुराहरू हो। तर हामीले त्यो कसरी सक्छौँ भने हामीले परमेश्वरमा पक्का भरोसा गरेर मात्रै सक्छौँ। त्यसकारण तपाईँलाई म पहिलो तिमोथी 1 अध्यायको 1 देखि 4 सम्म पढ्न चाहन्छु। यहाँनिर के छ? हाम्रो उद्धारकर्ता परमेश्वर र हाम्रो आशा ख्रिस्ट येशूको आज्ञा अनुसार, ख्रिस्ट येशूको प्रेरित पावलबाट, उसले आफ्नो कुरा भन्दाखेरि जहिले पनि यो एउटा औपचारिक हिसाबले होइन, ख्रिस्ट येशूको आज्ञा अनुसार भन्छ। पावलले जुन कुरा पाछ ख्रिस्टको आज्ञाद्वारा, होइन, उद्धारकर्ता परमेश्वर, यहाँ येशू ख्रिस्टलाई परमेश्वर नै भनिएको छ। अनि यहाँनिर के छ? पहिलो तिमोथी 1:2 विश्वासमा मेरो साँचो बालक तिमोथीलाई, त्यसैले तिमोथीलाई उसले सम्बोधन एउटा आत्मिकी छोराको रूपमा, साँचो छोराको रूपमा। मैले अस्तिकै चोटि तपाईँलाई के भनेको थिएँ भने पावल एउटा आत्मिकी बाबु जस्तै। त्यस कारण यहाँनिर बाइबलमा हामीले के पाउँछौँ भनेदेखि एउटा राम्रो उदाहरण पाउँछौँ कसरी हामीले चेलाहरूलाई हुर्काउनु पर्छ। अनि कतिचोटि मण्डलीहरूमा के निस्किन्छ भने नि, मान्छेहरू विश्वास गरेका छैन, उनीहरू त अरूभन्दा बाठो, अरूभन्दा शिक्षित, अनि मण्डलीको जुन चाहिँ अगुवा हुन्छ उसको कुरा सुन्दैन, अनि मान्छेहरू उसलाई मान्यता नि गर्दैन। त्यसपछि के हुन्छ त? त्यहाँ बाइबलीय कुरा हराउँदै जान्छ नि त। तर यहाँ त्यस्तो छैन कि, हामीले यो पनि एउटा शिक्षा पाउनुपर्छ। जो मान्छेलाई परमेश्वरले एउटा जिम्मा दिएर अगुवा बनाउनुहुन्छ उसले बाइबलीय हिसाबले जिउनु पर्यो, त्यो एउटा पक्ष छ। उसले पनि आफ्नो मन खुसी गर्नु मिल्दैन, उसले परमेश्वरमा भरोसा गर्नुपर्छ। तर ऊभन्दा पछिका मान्छेहरूले उसमा भरोसा गर्नु पऱ्यो नि, उसलाई पनि मान्यता दिनु पऱ्यो नि। यो बाइबलीय कुरा हो, यो हामीले सिकाउनु पर्छ। मेन्टोरिङ गर्ने कुरा, अगुवापनको कुरा, चेलापनको कुरा, यो एकदम महत्त्वपूर्ण छ, जुन पावल र तिमोथीको बिचमा छ। तिमोथीले चाहिँ अरू केही शङ्का गरेका छैन नि, जे भने त्यही गरिरहेछ। अब एफिससमा बस्नु त उसलाई दुःख थियो होला, तर पावलले भन्यो ऊ चाहिँ गए। आजको विश्वासीहरू भनौँ न, आजको मैले ल तपाईँ चाहिँ यहाँ गएर बस्नु भयो, कसैले बस्छ होला एउटा प्रश्न हो नि, होइन? तर बाइबलीय हिसाबले बस्नु पऱ्यो नि, हो कि? यो कुरो मैले भने, तर मेरो जीवन पनि तपाईँले हेर्नु पऱ्यो, किन मैले पनि स्वार्थलाई केही गर्नु मिल्दैन। त्यो त पावलको जीवनमा हामी त्यसरी देख्छौँ। त्यसैले अलिकति सिक्ने कुराहरू धेरै छन् यसमा, अनि यो सबै परमेश्वरको अनुग्रहमा भनेर हामी हेर्दछौँ। अब 3 र 4 विशेष गरी हामी यहाँ आजको विषय 3 र 4 हेर्छौँ। यहाँनिर के छ? तिमोथीले, पहिलो तिमोथी 1:3, म मेकेडोनिया जाँदा तिमीहरूलाई आग्रह गरे झैँ तिमी एफिससमै बस, झुट्टा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नु भनी कडा आज्ञा देउसी। सबभन्दा महत्त्वपूर्ण कुरा, तिमोथीलाई एफिससमै बसेर तिमीले चाहिँ झुट्टा शिक्षा, अब आजको चाहिँ झुट्टा शिक्षा के हो? जुन कुरो बाइबलभन्दा अलिकति फरक छ त्यो सबै झुट्टा हुन्छ। बाइबलमै ठ्याक्कै नमिल्ने कुराहरू जब मान्छेले ल्याउँछ नि, अब जस्तो मण्डलीको अगुवाहरूको अधीनमा नबस्ने पनि झुट्टै हुन्छ नि त, किन बाइबली हिसाबले अगुवा नम्र हुनु पऱ्यो, पवित्र हुनु पऱ्यो, परमेश्वरको लागि समर्पित हुनु पऱ्यो, एउटा उदाहरणीय परिपक्व जीवन, आत्मिकी जीवन हुनु पऱ्यो। तर मण्डलीका विश्वासीहरू एकअर्कामा भरोसा गर्नु पऱ्यो नि, भित्रभित्रै छुट्टै छुट्टै विचार लिने, विभाजितको भावना लिने, मण्डली फुटाउने काम गर्ने, यो त परमेश्वरको काम, त्यो झुट्टै हो नि त। त्यो यहाँनिर यो कुरा हामी देख्दछौँ, होइन? त्यसैले कतिले मण्डलीमा अनावश्यक नियमहरू बनाउँछन्, यहाँ पावल जस्तो यो व्यवस्था नियम, होइन? कति मण्डलीहरूमा चाहिँ के छ भने, कतिचोटि मान्छेहरूको विचार के छ भने, कडा नियम भयो भने चाहिँ चर्च राम्रो होइन। बाइबलमा जुन छैन नि त्यो नियम चाहिँदैन खासमा। बाइबलमा नभएको नियम कसैले बनाउनु पर्दैन। कडा नियमले हामी क्रिस्चियन हुने होइन नि, हामी त पाप क्षमा त अनुग्रहमा पाउँछौँ नि, हाम्रो धार्मिकता येशू ख्रिस्टमा हुन्छ नि, हामीले गरेको कामले हुँदैन। यो कुरा हामीले सिकाउनु पऱ्यो, सिक्नु पऱ्यो। त्यो कुरा हामी यहाँ देख्छौँ, मानिसहरूलाई नियमले बाँधेर, नियम कडा बनाएर अधीनमा ल्याउने होइन कि। अनि कतिचोटि मण्डलीहरूले यस्तो गरे पनि हामी देख्छौँ, पाठले भने जस्तो नभइसकेपछि चाहिँ नियम लगाइदिने, जुन चाहिँ बाइबलमा छैन, अनि उनीहरूलाई निकालिदिने, त्यस्तो पनि गर्छन्, होइन? अनि यहाँनिर प्रष्ट पावलले के बुझाउनु खोज्दैछन् भने, क्रिस्चियन कन्डक्ट चाहिँ के भन्छ, बाइबलीय सिद्धान्त अथवा रुल नियम कानुन त्यस्तो कुरा भन्दा पनि अनुग्रहमा होइन साँचो क्रिस्चियन जीवन चाहिँ केवल हामीमा रहनुहुने ख्रिस्टद्वारा अनुग्रहको शक्ति जुन पवित्र आत्माद्वारा दिएको हुन्छ। अघि मैले तपाईँलाई अनुग्रहको कुरा अलिकति बताएँ। कुनै पनि व्यक्ति क्रिस्चियन भनेपछि उसमा ख्रिस्ट बस्नुहुन्छ, ख्रिस्ट चाहिँ अनुग्रहमा बस्नुहुन्छ। क्रिस्चियन परमेश्वरको अगाडि सही हुने, पापरहित हुने, पवित्र हुने, परिपक्व हुने एउटै बाटो परमेश्वरको सहयोग, हाम्रो काम होइन, हामीले के पनि गर्न सक्दैनौँ। तर विश्वास गरेको व्यक्ति पश्चाताप गर्छ, पश्चाताप गरेको व्यक्ति फेरि पाप त्याग्छ, तर त्यो त्याग्ने शक्ति पनि, नयाँ जीवन जिउने शक्ति पनि अनुग्रहबाट आउँछ, पढाउँछ, जुन पवित्र आत्मामा नम्रता, शुद्ध हृदय सबै कुराहरू त्यसपछि आउँछ। त्यो सबै अनुग्रहको काम हो, होइन, सबै यसु ख्रिस्टको अनुग्रहद्वारा दिनदिनै जिउने प्रेरणा दिनलाई पावलले यहाँ कुरा गरेका छन्। यो कडा कडा नियम, कोही कोही मण्डलीमा चाहिँ धेरै नियम बाँधेको हुन्छ नि त, होइन, यसो दाहिने बायाँ पनि लाग्न नमिल्ने खालको नियम, तर त्यस्तो कुरा चाहिँ यहाँ छैन। पहिलो तिमोथी 1:4 तिनीहरू अनुमानका कुराहरू मात्र बढाउने, दन्त्य कथाहरू नटुङ्गिने वंशावलीतिर नलाग्नु भनेको चाहिँ, कहिलेकाहीँ कोही कोही कुराहरूको बारेमा जो क्लियर छैन बाइबलमा, मान्छेले धेरै गनगनका कुराहरू गर्छन्, बरु विश्वासमा रहेको ईश्वरीय तालिमतिर लाग्नु भनेको चाहिँ परमेश्वरको वचनद्वारा जिउने कुराहरूमा लाग्नु भन्ने कुरा चाहिँ हामी यहाँनिर देख्दछौँ। अनुग्रहद्वारा जिएको, त्यसको लागि अनुग्रहमा, परमेश्वरमा भरोसा गर्ने एउटा कुरा चाहिँ हामीले के सिक्छौँ भने नि, अनुग्रह भनेको चाहिँ येशू ख्रिस्टलाई अपनाउनु भयो, परिवर्तन भने चाहिँ ख्रिस्टले परिवर्तन गर्ने भयो। कोही मान्छे येशूको अनुग्रहमा छ भन्ने प्रमाण के हुन्छ, ऊ चाहिँ नम्र हुन्छ, कोमल हृदयको हुन्छ, किनभने त्यो नै ख्रिस्ट येशू हुनुहुन्छ, कोमल हृदयको, नम्र, सत्यवादी पनि भयो, होइन। त्यसकारणले अब तपाईँलाई 5:6-7 पढेर, अनि अब चोखो हृदय, असल विवेक र निष्कपट विश्वासको प्रेम नै यस आज्ञाको उद्देश्य हो, जसबाट कोही कोही भट्किएर व्यर्थको बकबकपट्टि लागेका छन्। अहिले नगर्नु भन्ने कुरा चाहिँ व्यर्थको बकबकको कुरा हो, होइन, यो 5 चाहिँ हामीले अघि नै यसको बारेमा धेरै नै कुरा गरिसक्यौँ। त्यसपछि यहाँनिर कुनै कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अल्मलिएका छन्। अब 7 तिनीहरू व्यवस्थाका शिक्षक हुने इच्छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटाङ गरेर भनेका कुरा तिनीहरू आफै बुझ्दैनन्। धेरै मान्छेहरूको अवस्था यो हुन्छ। त्यसैले यहाँ मुख्य भन्न चाहिँ के छ भनेदेखि, हामी परमेश्वरमा र वचनमा भरोसा गर्नुपर्छ। पहिलो तिमीथी 1:8 हामी जान्दछौँ कि यदि कसैले उचित रूपले पालन गर्यो भने व्यवस्था असल छ। फेरि व्यवस्था पालनै नगर्ने होइन, नियम पालनै नगर्ने होइन, तर हामीले बनाएको नियम पालन गरेर हामी योग्य हुने चाहिँ होइन। हामी परमेश्वरमा भरोसा गरेर उहाँको अनुग्रहको शक्तिमा जिउँछौँ, जसद्वारा परमेश्वरले हामीलाई उहाँको आज्ञा पालन गर्न शक्ति दिनुहुन्छ। अब यहाँनिर तपाईँलाई पहिलो तिमीथी 1:9-10 म पढ्न चाहन्छु। हामी यो पनि जान्दछौँ कि व्यवस्था असल मानिसहरूको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्ने र अनाज्ञाकारीहरूको निम्ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, अब यहाँनिर पितृघातक, आमा बाबुलाई मार्ने भनेर अर्को ठाउँमा लेखिएको छ, मातृघातकका निम्ति अथवा हत्याराहरू अथवा ज्यान मार्नेहरूको निम्ति यो अनुवादले, यो छुट्टै अनुवाद हो, 10 चाहिँ व्यभिचारीहरूको निम्ति, पुरुषगामीहरूको निम्ति, अपहरणकारीहरूका निम्ति, झुटा बोल्नेहरूको निम्ति, झुटा गवाही दिनेहरूको निम्ति र सत्य सिद्धान्तका विरुद्धमा भएकाहरू, यस्तै कुराको निम्ति हो व्यवस्था। भनेको मतलब के छ भने, कुनै पनि पक्का क्रिस्चियन छ भने चाहिँ व्यवस्था उल्लङ्घन त गर्दैन, तर व्यवस्था पालन गर्ने कोसिसले कोही मान्छे क्रिस्चियन हुने होइन, विश्वासद्वारा परमेश्वरमा भरोसा गर्ने, उहाँबाट आएको शक्तिद्वारा हामी उहाँमा पवित्र जीवन जिउन सक्छौँ। जुन जुन कुरा सही र सत्य शिक्षा विपरीत छ, त्यो कुराहरूको चाहिँ हामी के गर्छौँ, विरुद्धमा हुन्छौँ। यदि तपाईँ प्रभुलाई प्रेम गर्नुहुन्छ भने तपाईँले जहिले पनि के गर्नुहुन्छ, प्रभुलाई खुसी बनाउन प्रयासरत हुनुहुन्छ, होइन। जसले परमेश्वरलाई प्रेम गर्छ उहाँलाई खुसी बनाउने कुरा उसको निम्ति मुख्य कुरा हुन्छ। त्यसको मतलब के हुन्छ, सबै व्यवस्थाहरू चाहिँ परमेश्वरलाई खुसी बनाउने, प्रेममा निरन्तर हुने, पवित्र जीवन जिउने कुराको लागि प्रोत्साहन गरेको हुन्छ। तपाईँलाई खराब र दुष्ट काम गर्न रोक्ने व्यवस्था तपाईँलाई चाहिँदैन, होइन त्यो, किनभने तपाईँ खराब र दुष्ट काम गर्नेवाला होइन नि त, होइन? तर तपाईँ र मेरो जिउने कुरा चाहिँ केवल प्रेमले नियन्त्रण गरेको हुनुपर्छ। तपाईँ र मेरो कन्डक्ट चाहिँ क्रिस्चियन प्रेम, निस्वार्थ क्रिस्चियन प्रेम, अगापे भनेको चाहिँ निस्वार्थ हो। अनि यहाँनिर 11 पत्र पढ्न चाहन्छु। पहिलो तिमोथी 1:11 यो मलाई सुम्पिएका परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। अब यहाँनिर पावलले के भन्छ भने नि, उसको आफ्नो जीवनमा, अनि यहाँनिर अलिकति यसको बारेमा हामी यहाँ पढ्छौँ, पावलले आफ्नो जीवनको बारेमा सम्झना गरेको हामी यहाँनिर देख्दछौँ। यसको मतलब हामी व्यवस्था नमान्ने भन्ने होइन, क्रिस्चियन प्रेम र क्रिस्चियन कन्डक्ट भन्दाखेरि जीवन जिउने कुरा, वास्तवमा व्यवस्थाले हामीलाई अझै प्रष्ट पार्छ। व्यवस्थाद्वारा हामी देख्छौँ कि हाम्रो जीवनमा परमेश्वरीय प्रेम र यसुको जस्तो चरित्र स्वभावमा जिउने जीवन छ भनेदेखि व्यवस्था पुरै पालन गरेको हुन्छ त्यसले। तर व्यवस्थाको नियमले होइन कि परमेश्वरको प्रेमले हामीलाई बाध्य गराउँछ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। प्रेमले चाहिँ हामीलाई डोर्याउँछ। कति क्रिस्चियनहरूले भन्छन् म क्रिस्चियन हुँ, म क्रिस्चियन प्रेम र अनुग्रहमा जिउँछु, त्यसैले म व्यवस्था पालन नगरे पनि हुन्छ, म स्वतन्त्र छु। तर त्यस्तो भनाइको मतलब चाहिँ कुनै पनि व्यक्ति पक्का ख्रिस्टको प्रेममा छ भने त उसमा व्यवस्था उल्लङ्घन त हुँदै हुँदैन, किनभने उसको मुख्य लक्ष्य नै परमेश्वरलाई खुसी बनाउने हुन्छ। तर त्यो त्यस्तो खालको जीवन जिउन सक्नलाई चाहिँ परमेश्वरको आत्माको सहयोगमा हामीले खुसी साथ जिउने कुरा हुन्छ। ए त्यो नियमहरू पालन गर्ने मान्छेको आफ्नै शक्तिमा चाहिँ हुँदैन। त्यसैले पावलले यस खण्डमा प्रष्ट पारेको कुरा के हो भनेदेखि, त्यो हामी परमेश्वरको प्रेममा र अनुग्रहमा जिउने भएकोले हामीले जे पनि गर्न मिल्छ भन्ने कुरा होइन, त्यो गलत हो। त्यसैले त्यस्तो खालको झुट्टा कुराहरूको विरुद्धमा हामी खडा हुन सक्नुपर्छ। हाम्रो क्रिस्चियन जीवन जिउने कुरा चाहिँ व्यवस्थाको डरले प्रेरित भएर होइन, तर क्रिस्चियनको जीवन परमेश्वरको वचन अनुसार जिउने परमेश्वरको प्रेमबाट हामी उत्प्रेरणा पाएर प्रेरित भएर हामी जिउँछौँ। अनि त्यसकारणले पावलको आफ्नो प्रेम परमेश्वरप्रति कस्तो थियो र परमेश्वरप्रति धन्यवादी र परमेश्वरको अनुग्रहप्रति परमेश्वरमा प्रसन्न भएको कुरा, आनन्दित भएको कुरा भएर प्रेरित भएको कुरा हामी देख्दछौँ। वास्तवमा पावलले घरिघरि भन्छन्, एक ठाउँमा गलातीहरूलाई लेख्दै गर्दा उनले के भन्छ, ख्रिस्टको प्रेमले मलाई बाध्य गराउँछ, होइन? अनि यहाँनिर तपाईँलाई अलिकति 15-16 पदसम्म म यसलाई पढ्न चाहन्छु। पहिलो तिमोथी 1:12 के छ, मलाई सामर्थ्य दिनुहुने ख्रिस्ट येशु हाम्रा प्रभुलाई म धन्यवाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। पावलको जीवनमा उसले अहिले पनि के सम्झिन्छ भने, एक दिन उसले मण्डलीलाई, विश्वासीलाई, येशु ख्रिस्टलाई सताउने काम गरिरहेको थियो, त्यसप्रति उनी एक प्रकारले क्षमाशील छन्, त्यसमा उनी नम्र हुन्छन्, विनम्र हुन्छन्। त्यसकारणले यहाँ के भन्छन् भने, परमेश्वरले मलाई सामर्थ्य दिने ख्रिस्ट येशु प्रभुलाई म धन्य प्रति चाहिँ म धन्यवादी छु, उहाँले नै मलाई आफ्नो सेवामा नियुक्ति गर्नुभयो। यहाँ 13 के छ, अगाडि मैले निन्दा गरेँ, खेदो गरेँ र उहाँको अपमान गरेँ, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ, परमेश्वरबाट कृपा पाएँ। किनभने यहाँनिर हामी देख्छौँ पावलले आफ्नो जीवनमा परमेश्वरले गर्नुभएको अनुग्रहको याद गर्छन्, अनि त्यस कारण उनले उत्साह दिइरहेका छन् कि परमेश्वर त्यही अनुग्रह हामीलाई दिनुहुन्छ सबैलाई। हामी जहिले पनि परमेश्वरको अनुग्रहमा भरोसा गर्नुपर्छ। जब बितेको समयमा हामीले नजानेर गरेको कुराहरू परमेश्वरले क्षमा दिनुहुन्छ, त्यसैले पहिला गरेको निन्दा परमेश्वरले बिर्सनुभयो, क्षमा दिनुभयो, त्यसप्रति पावल धन्यवादी छन्। साथै परमेश्वरले उनका यी सबै पाप चाहिँ क्षमा गरेको कुरा, परमेश्वर अनि उहाँले ती पापहरूको शक्तिबाट छुटकारा दिएका कुराप्रति उनी सधैँ आनन्दित र धन्यवादी भएको कुरा हामी यहाँ देख्छौँ। 14 ख्रिस्ट येशूमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्ली आए। सी पावलले त्यो अनुभव गर्छन्। त्यसैले अनुग्रह, परमेश्वरको अनुग्रह नै तपाईँ र मेरो निम्ति जिउने एउटा स्रोत हो। पटक पटक पावलले लेखेका पत्रहरूमा हामी देख्दछौँ, जुन चाहिँ पहिलो तिमोथी उसले भन्छन्, परमेश्वरको अनुग्रह र प्रेम जुन प्रशस्त उर्ली आएको छ त्यसप्रति उनी एकदमै धन्यवादी भएको कुरा हामी यहाँ देख्छौँ। जीवनको लागि परमेश्वरप्रति धन्यवादी र उनको प्रेम चाहिँ परमेश्वरप्रति प्रगाढ व्यक्त गरेका छन्। अनि वास्तवमा भनौँ भनेदेखि तपाईँले पावलको परिवर्तनपछि संसारमा उनी एउटै इच्छाको लागि जिएको हामी देख्छौँ, त्यो परमेश्वरको लागि होइन। उनले आफ्नो बाटो त केही पनि गरेनन् नि, जहाँ पनि उनीहरू किन गए, उनी किन गए, मान्छेलाई विश्वासमा सुसमाचार प्रचार गर्न जहाँ जहाँ प्रचार गर्न गए त्यहाँ त्यहाँ उनी पक्राउ परे, उनले पिटाइ खाए, उनले खेदो पाए, अन्तमा उनलाई मृत्युदण्ड दियो। तर उनले आफ्नो जीवन त केवल परमेश्वरलाई जिए नि त। अब आज पावलको जस्तै दुःख त तपाईँ मैले त पाएको छैनौँ, कहीँ कहीँ पाएको छ, त त्यही कारणले हामीले अलिकति चाहिँ बुझ्न सक्छौँ कि हामीले के गर्नुपर्छ। हामीले मण्डलीप्रतिको सेवामा परमेश्वरको सुसमाचार सुनाएर मानिसहरूलाई ख्रिस्टमा बचाउने काम गर्ने कुरामा त्यो परमेश्वरको आज्ञा हो, हामीले पनि एउटा प्राथमिकता हाम्रो जीवनमा राख्नुपर्छ भन्ने कुरा हामी यहाँ बुझ्दछौँ। यहाँ 5 पदमा 1 अध्यायमा 1 तिमोथीमा यो वचन हर प्रकारले ग्रहण गरेको छ कि पापीहरूलाई उद्धार गर्ने येशु ख्रिस्ट संसारमा आउनु भयो र पापीहरूमा म सबैभन्दा मुख्य छु, पावलले भन्छ होइन। अनि पावलले भन्छ अनि यो पापीहरूमा सबैभन्दा मुख्य म छु। अनि 16 पदमा उहाँमाथि विश्वास गर्नेहरू जतिले अनन्त जीवन पाउन् भनेर एउटा नमुना स्वरूप ख्रिस्ट येशूले आफ्नो असीम धैर्य देखाइकन म जस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनु। त्यसैले यहाँनिर पावलको जीवनमा एउटा कुरा के देख्छौँ भने उनको आफ्नो जीवन चाहिँ एउटा उदाहरण कि परमेश्वरको अनुग्रहमा, यद्यपि उनी आफैलाई सबभन्दा पापी भन्छन् होइन। त्यसैले पावलले तिमोथीलाई लेखेको 1 तिमोथीको उनको इन्स्ट्रक्सन, उनले दिएको यो शिक्षामा परमेश्वरको अनुग्रहको स्रोत नै सबै जीवन जिउने कुरा हो। त्यसकारणले हामी जस्तो भए पनि परमेश्वरको अनुग्रहमा चाहिँ, उहाँको कृपामा चाहिँ हामी परमेश्वरको धैर्यतालाई अनुभव गर्न सक्छौँ भनेर पावलले क्लियर भनेका छन्। त्यसैले झुट्टा शिक्षकहरूको विरुद्धमा खडा हुने कुरा, मण्डलीमा परमेश्वरको पवित्रता कायम गर्ने कुरा र परमेश्वरको राज्य बढाउने कुराहरूमा होइन, सुसमाचारलाई बङ्ग्याउनेहरूको अगाडि हामीले चाहिँ परमेश्वरमा भरोसा गरेर उनीहरूको अगाडि बाइबलीय शिक्षा अनि उहाँको अनुग्रहको शिक्षा हामीले ल्याउनु पर्छ। त्यसैले पावल तिमोथीलाई सम्झाउँछन्, म सबैभन्दा बढी पापीमा सबभन्दा बढी पापी भए पनि परमेश्वरले ममाथि अनुग्रह र कृपा राख्नुभयो। त्यसकारणले यहाँनिर आज यति नै राख्न चाहन्छु। तर मुख्य कुरा के छ भनेदेखि क्रिस्चियन जीवनमा सबभन्दा मुख्य कुरा चाहिँ परमेश्वरको अनुग्रह नै हो, तर उहाँको वचनअनुसार पवित्रतामा जिउने जीवन, त्यो कुरा चाहिँ हामी देख्दछौँ। त्यसैले आउने दिनहरूमा हामी अलिकति गहिरो प्रकारले हामी यसमा अझै जान्दछौँ। तपाईँले 1 तिमोथी 1 अध्याय अनि 2 अध्याय पढ्न थाल्नुहोस्, पढ्नुहोस् त्यसरी होइन। त्यसको केही प्रश्नहरू छ भने तपाईँले सोध्न सक्नुहुन्छ। तर परमेश्वरको सेवामा आउने मानिसहरूको लागि परमेश्वरको आज्ञा होइन, हामीले सिक्छौँ नि क्रिस्चियन प्रेम र क्रिस्चियन कन्डक्ट, यो बारेमा हामीलाई क्लियर थाहा हो। त्यो क्रिस्चियन प्रेम र क्रिस्चियन कन्डक्ट भने चाहिँ जीवन जिउने कुरा, यो चाहिँ हाम्रो शक्तिमा हुँदैन। अनि त्यो व्यवस्था नियम पालन गर्ने कुरा पनि होइन, तर परमेश्वरद्वारा उहाँको अनुग्रहमा। त्यसैले परमेश्वरको अनुग्रह नै हाम्रो जीवनको स्रोत हो। वास्तवमा पावलले त्यो कुरा चाहिँ 2 कोरन्थीमा पनि भनेका छन्, जहाँ म कमजोर हुन्छु त्यहाँ प्रशस्त परमेश्वरको अनुग्रह पाउँछु, 9 अध्यायमा। त्यसकारणले परमेश्वरको अनुग्रहमा तपाईँ र मैले जिउने हो, तर संसारिक कुरामा कम्प्रोमाइज चाहिँ हुन सक्दैन। त्यसैले कतिजना मान्छेहरूको जीवन चाहिँ हामीले परिवर्तित देख्दैनौँ। त्यसैले तपाईँले यो बाइबल जसै बुझ्दै जानुहुन्छ नि, कोही मान्छेले क्रिस्चियन जीवनमा एकदमै अपरिपक्वता एकै सेकेन्डमा थाहा हुन्छ। जो मान्छे एउटा सानो कुरा पनि सहन नसकेर क्रोधले भ्रष्ट हुन्छ नि, पवित्र आत्माको अधीनमा छैन, परमेश्वरको अनुग्रहमा छैन, किनभने त्यो आफ्नै शक्तिमा, हाम्रो शक्तिमा त हामीलाई रिस उठ्छ नि। तर जब परमेश्वरमा हुन्छौँ हामी विनम्र हुन्छौँ, हामी कोमल हृदयका हुन्छौँ, हामी आफूलाई मन नपराउने मान्छेलाई पनि प्रेम गरेर परमेश्वरमा धार्मिकता, परमेश्वरको धार्मिकता उसमा आओस्, उसमा परमेश्वरको आशिष आओस् भन्ने चाहना राख्छौँ। अनि त्यस हिसाबले हामी हरेक व्यक्तिहरूलाई मद्दत गर्छौँ, न कि कोही मान्छेहरूको सानो गल्ती पारेर अझै थिचेर त्यसलाई बदनाम गरेर अझै त्यो त्यो होइन। त्यसैले तपाईँहरू मैले कुन चाहिँ तरिका क्रिस्चियन हो कुन चाहिँ तरिका होइन भनेर बुझ्नु पऱ्यो, नत्र झुट्टा शिक्षा त्यही हो, झुट्टा शिक्षा जस्तै हो। जब हामी संसारिक आत्माद्वारा चल्न थाल्छौँ झुट्टा शिक्षा जस्तै हो। त्यसैले पवित्रतामा जिउने क्रिस्चियन अनि हामी जो अगुवाको भूमिका खेल्छौँ हामीले हरेक विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा डोर्याउनु पर्छ। त्यसै गरी किनभने पर्फेक्ट कोही पनि छैन, एकैचोटि सबैले जाने हुँदैन होइन, तर हामी जब परमेश्वरलाई पछ्याउँछौँ ख्रिस्टलाई पछ्याउँछौँ हामी बदलिँदै जान्छौँ। मैले अघि सुरुमा भनेको थिएँ नि हामीले ख्रिस्टलाई पछ्याएका छौँ भने, अनि मलाई यो गत लाएर मैले लेखेको थिएँ तपाईँलाई चाहिँ नि, इफ फलोइङ जिजस इज नट चेन्जिङ यु, यु माइट नट बी फलोइङ जिजस। येसुलाई पछ्याउनेहरू उनीहरूको टेम्परमेन्टमा, उनीहरूको सोचाइमा, उनीहरूको काम गराइमा, उनीहरूको विचारमा, उनीहरूको प्रायोरिटी सेट गर्ने कुरामा बदलिँदै गएको छैन भने सायदले येसुलाई फलो गरेका छैन। अनि येसुलाई किनभने येसु पर्फेक्ट हुनुहुन्छ र हामीलाई पनि उहाँ जस्तै बनाउँदै लानुहुन्छ, अनि त्यो सबै कुरा उहाँको शक्तिमा हुन्छ। अघि मैले योहना एक अध्यायको 14 पद भनेको थिएँ नि, परमेश्वरको अनुग्रहमा हुन्छ। अनि वास्तवमा योहना 15 अध्याय अङ्ग्रेजीमा अबाइडिङ इन क्राइस्ट भन्छ, ख्रिस्टमा रहने कुरा। हाम्रो फल चाहिँ येसु ख्रिस्टको आत्मा हामीमा भएर मात्रै हुन्छ, उहाँको अनुग्रहबाट मात्रै हुन्छ। अनि फल नभएको व्यक्तिमा चाहिँ जीवन पनि नहुन सक्छ। त्यसैले यो क्रिस्चियनिटी यो शिक्षामा हामी क्लियर हुनुपर्छ। तपाईँलाई परमेश्वरले चलाउनुहुन्छ त्यसपछि, किनभने तपाईँद्वारा परमेश्वरको महिमा हुन्छ। यद्यपि हामीलाई कहिलेकाहीँ के लाग्छ भनेदेखि प्रार्थना गरेको छ उत्तर भएको हो कि होइन भने जस्तो कहिले पुगेको छैन। त्यसैले हामीले के गर्नुपर्छ, हाम्रो स्वार्थपूर्तिको प्रार्थना छोडिदिनुपर्छ, परमेश्वरको इच्छाको प्रार्थना गर्नुपर्छ। तपाईँलाई एउटा कुरा के थाहा होस् हरेक दिन भने नि, तपाईँहरू मेरो परम प्रार्थनाको 100% उत्तर येसुले दिनुहुन्छ हरेक दिन। अब त्यो मान्छेहरू धेरै प्रार्थनाको उत्तर नपाउनेहरू के हो, उनीहरूले कहिले पनि परमेश्वरको इच्छाको होइन कि आफ्नो इच्छाको प्रार्थना गरेर, यो कुरोमा क्लियर हुनुपर्छ। मान्छेको आर्थिक अवस्थाको कमजोर र फलिफाप परमेश्वरको प्रार्थनाको उत्तरमा जाँदैन। हुन त परमेश्वरले त्यो पनि दिनुहुन्छ भनेछ बाइबलमा, परमेश्वरमा उनीहरू आशिषित हुन्छन् होइन, धन्य भन्ने शब्दहरू छ नि, धन्य होइन, धन्य हृदयमा शुद्ध हुनेहरू, किन उनीहरूले परमेश्वर देख्नेछन्। त्यस कारणले परमेश्वरले हामी हरेकलाई आशिष दिउन्। अर्को हप्ता हामी फेरि बुधबार भेट्नेछौँ। अनि आज कतिजनाहरू अझै आएन, पूर्वतिरको कोही पनि आएको छैन आज, त्यस कारणले अर्कोचोटिलाई चाहिँ